नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिलसिना। संविधान जारी भएको एक दशकमा मुलुकले आर्थिक विकासमा फड्को मार्ने अपेक्षा गरिएको थियो। तथापि विभिन्न कारणले यो अवधिमा आर्थिक वृद्धि र विकासले अपेक्षित गति लिन सकेन। यो दश वर्षीय अवधिमा नाकाबन्दी, भूकम्प, कोरोना महामारी, कतिपय देशबीचको द्वन्द्वको असर र पछिल्लो समय नेपालमा भएको युवा पुस्ताको आन्दोलनले नेपालको अर्थतन्त्रमा अपेक्षित सुधार हुन सकेको छैन। पछिल्ला केही वर्ष यता त झन आर्थिक चलायमानतामा पनि कमी आएको छ। पूँजीगत खर्चमा समस्या, राजस्व कलनले लक्ष्य भेट्टाउन नसक्नु, बैंक तथा वित्तीय संस्थामा अधिक तरलता, रोजगारीको अभाव जस्ता समस्या अहिले मूल रूपमा देखा परिरहेका छन्। सार्वजनिक ऋणको आकार पनि बढ़िरहेको छ, तर प्रतिफल भने आउन नसकेको टिप्पणी पनि भइरहेका छन्। चालू आर्थिक वर्षको पाँच महिना पूरा हुनै लाग्दा 6% मात्र विकास खर्च अर्थात पूँजीगत खर्च भएको देखिन्छ। राजस्व संकलनको लक्ष्यमा जम्मा 19% लक्ष्य पूरा भएको देखिन्छ। चालू आर्थिक वर्षका लागि घोषित आयोजना र बजेट विनियोजन समेतमा अन्यलताको स्थिति अहिले देखा परेको छ। सरकारले घोषणा गरेको निर्वाचनका लागि बजेट विनियोजन गर्नुपर्ने अवस्था रहेको छ भने प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन हुँदा निर्वाचन के हुने भन्नेसम्मको अन्यलता पनि देखिएको छ। व्यापारिक प्रतिष्ठानमा भएको आगजनी र तोड़फोड़ले मुलुकको अर्थतन्त्रलाई थप सकसमा पारेको छ भने सरकारी संरचनामा गरिएको तोड़फोड़ र आगजनीबाट अरबौंको क्षति मुलुकले बेहोर्नु परेको छ। यिनै विविध समस्याका बीच मुलुकको अर्थतन्त्र अगाडि बढ़ाउनु पर्ने चुनौती रहेको छ। आजको अन्तर संवादमा हामी मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि भएका प्रयास लगायतका विषयमा केन्द्रित भएर अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयसँग कुराकानी गर्दैछौ। प्रवक्ताजी, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा। पछिल्लो जेएनजी भनौ अर्थात युवा पुस्ताको आन्दोलनपछि मुलुकको अहिले समग्र आर्थिक अवस्था के कस्तो रहेको छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
अहिलेको अर्थतन्त्रको अवस्था हेर्दा हामी राजस्व र खर्चको पातबाट पनि हेर्न सक्छौ। वित्तीय अनुशासन र अन्य अर्थतन्त्रका आन्तरिक तथा बाह्य परिसूचकहरूको तुलनात्मक अध्ययन गरेर अर्थतन्त्रको विश्लेषण गर्न सकिन्छ। हामी सरकारलाई प्राप्त हुने स्रोत, प्रमुख स्रोत राजस्वको अवस्था त्यति निराशाजनक छैन। अघि हजुरले भन्नुभयो जस्तो करिब 19% भनेको हामी वार्षिक लक्ष्यको हो। हामी मासिक लक्ष्यको र अहिले पहिलो त्रैमासिकसम्म गत वर्षको तुलनामा राजस्व निराशाजनक अवस्थामा छैन। गत वर्षको हाराहारीकै राजस्व संकलन भइरहेको छ र कतिपय व्यावसायिक प्रतिष्ठानहरूमा भएको क्षति र अन्य विपदका घटनाहरूले केही प्रभावित पार्ने अवस्था हो राजस्वमा पनि। तर त्यो बावजुद पनि जुन अहिले सरकारले अलिकति प्रोएक्टिभ हिसाबले चुहावट नियन्त्रणलाई चालेका कदमहरूले पनि राजस्वमा गिरावट आउन नदिएको अवस्था छ र करिब लक्ष्यको 88% हाराहारीमा राजस्व संकलन भइरहेको छ। अर्को सार्वजनिक खर्चतर्फ हेर्दा अहिले खासै गरी पुँजीगत खर्च हुने यो त्रैमासिकमा खासै पुँजीगत खर्च हुँदैन। पुँजीगत खर्चको लागि आधारहरू निर्माण हुने अवधि हो यो र सरकारले छुट्याएको पुँजीगत खर्चलाई अधिकतम कसरी गर्न सकिन्छ र त्यसलाई प्राथमिकता प्राप्त क्षेत्रहरूमा त्यसलाई बढी केन्द्रित गर्ने गरी नेपाल सरकारले 6-5 जुन असोज 5 निर्णय गरेको छ, खर्च मितव्ययिता र आयोजनाहरूको पुनर्प्राथमिकरणका निर्णयहरू त्यसमा अहिले कार्यान्वयन भइरहेका छन्। करिब 120 अरब बराबरका जुन तयारी पूरा नभएका खर्चहरू आयोजनाहरू कटौती गरिएको छ र यसको साथसाथै मुलुकमा सुशासन कायम गर्ने, आर्थिक मितव्ययिता कायम गर्ने र आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा चाहिँ अहिले जुन चालू 82-83 कार्यान्वयनमा रहेको बजेट छ त्यही बजेटभित्रैबाट ती दायित्वका साथसाथै पनि अब नयाँ दायित्वहरू सिर्जना भएका छन्। जस्तै अहिले सरकारले चुनाव निर्वाचन मिति घोषणा भइसकेको छ, त्यसको लागि पनि अर्थ मन्त्रालयले केही स्रोतहरू व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसै गरी अहिले पुनर्निर्माणको लागि जुन आन्दोलनबाट भएका सार्वजनिक तथा निजी संरचनाहरूमा पुगेको क्षतिको पुनर्निर्माण, यी सम्पूर्ण दायित्व सहित बजेटको प्रभावकारी कार्यान्वयन र आर्थिक सुशासन कायम गर्ने सन्दर्भमा अर्थ मन्त्रालय निरन्तर अगाडि बढ़िरहेको अवस्था छ।
यहाँले यसो भनिरहँदा अब आर्थिक वृद्धिको विषयलाई सूचकले देखाउने हुन्छ। विश्व बैंकले गरेको प्रक्षेपणले विगतमा झण्डै 5.5% आर्थिक वृद्धिको विषयलाई उजागर गरेको थियो। विगतमा पछिल्लो प्रक्षेपणमा जुन आन्दोलन भयो अथवा प्रदर्शन भयो त्यो पछि 2.1% सीमित हुने हो कि भनेर पनि प्रक्षेपण भइरहेको छ। हाम्रो आर्थिक वृद्धिको लक्ष्यलाई अब यो बीचमा केले असर पारे जस्तो लाग्छ यहाँलाई, अथवा अहिले जे जसरी हामी अगाडि बढ़िरहेका छौं त्यसले 2% भन्दा माथिकै लक्ष्य प्राप्ति हुने हो कि के हो, के देखाउँछ अथवा सम्भावित सूचकले के देखाउँछ?
होइन, त्यो अहिले विश्व ब्याङ्कले गरेको एउटा प्रक्षेपित अनुमान हो र हामी आर्थिक वृद्धिमा तत्काल जुन जनजी आन्दोलन भयो, आन्दोलनबाट भएका उद्योग व्यवसायमा भएको क्षतिलाई सामान्य विश्लेषणबाट गरिएको प्रारम्भिक अनुमान थियो। हामी आर्थिक वृद्धिमा अबको समयलाई राम्ररी सदुपयोग गर्न सकियो भने र केही नीतिगत सुधार र हाम्रा प्रशासनिक सुधारहरूलाई अगाडि बढाउन सकियो र आर्थिक कृषि लगायतका हाम्रो अर्थतन्त्रमा योगदान दिने प्रमुख क्षेत्रहरूलाई चाहिँ त्यसका समस्याहरू समयमै सम्बोधन गर्न सकियो भने आर्थिक वृद्धि पनि त्यति निराशाजनक हुँदैन भन्ने हाम्रो अनुमान छ।
यहाँले 120 अर्बका टुक्रिया आयोजनाको अथवा तयारी बिनाका आयोजना योजनाहरूको रकम कटौती गरेको विषयलाई भन्नुभयो। हुन त यो अर्थमन्त्री स्तरीय निर्णय पनि हो, यसअघि नै भएको थियो, तर अहिले जे जसरी प्रदर्शनपछि अनपेक्षित रूपमा सरकारी कार्यालयहरूमा तोडफोड भयो, अब ती संरचनाको पुनर्निर्माण पनि गर्नुपर्ने हुन्छ होला। देशको मुख्य प्रशासनिक मुकाम सिंह दरबारदेखि प्रदेशका संरचना र स्थानीय तहका आधा जसो संरचनाहरूमा कुनै न कुनै प्रकारको आगजनी र तोडफोड भएको छ। अब यो जुन खर्च कटौती भनेर हामीले भनेका छौं यसबाटै निर्वाचन सम्पन्न गराउनुपर्ने दायित्व पनि रहेको छ, त्यसै गरी पुनर्निर्माणको दायित्व पनि रहेको छ। यस सम्बन्धमा अर्थ मन्त्रालयले कुनै कार्यविधि अथवा कार्ययोजना बनाएको अवस्था छ कि छैन?
होइन, हामीले यसमा निरन्तर काम गरिरहेका छौं। अब जुन आयोजनाहरूको स्थगन गरिएको छ, स्थगन गरिएका आयोजनाहरूको जानकारी सम्बन्धित कार्यान्वयन गर्ने निकायहरूमा पठाइसकिएको छ र त्यस्ता कार्यक्रमहरू स्थगन पनि भइसकेका छन् आयोजनाहरू, र त्यसबाट बचत हुने रकम अब निर्वाचनको लागि स्वतन्त्र निष्पक्ष रूपमा भयरहित रूपमा मतदाताले आफ्नो मतको प्रयोग गर्न पाउने गरी आवश्यक स्रोतहरूको व्यवस्था गर्नलाई अर्थ मन्त्रालय तयारै छ। त्यसअनुसार निर्वाचन आयोग र अन्य सुरक्षा निकायहरूसँग सो सम्बन्धमा समन्वय पनि भइराखेको छ। अर्को पुनर्निर्माणको सवाल उठाउनुभयो। पुनर्निर्माणको लागि अहिले राष्ट्रिय योजना आयोगको नेतृत्वमा चाहिँ हामी लस एन्ड ड्यामेजहरूको यकिन गरेर पिडिएनएसम्मको रिपोर्ट तयारी गर्ने चरणमा छौँ। अहिले केही प्राविधिक सहितका टोलीहरू हाम्रा यो आन्दोलनका क्रममा भएका क्षति पुगेका सबै स्थानहरूमा पुगिसक्नु भएको छ। उहाँहरूले त्यो लस एन्ड ड्यामेजको चाहिँ डेटा कलेक्सनको काम भइराखेको छ। अब छिटै त्यसको प्रतिवेदन सार्वजनिक हुनेछ र सो अनुरूप नेपाल सरकारले निर्णय गरेर पुनर्निर्माणमा कुन सेक्टरलाई प्राथमिकता दिने र त्यसका चाहिँ अहिले सर्ट टर्म र लङ टर्मका प्लानहरू चाहिँ सार्वजनिक हुनेछन्।
निर्वाचन वर्ष नभएका कारण चालू आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि बजेटको विनियोजन गरिएको थिएन। अब राजनीतिक घटनाक्रम जसरी अगाडि बढ़ो त्यसपछि अनपेक्षित रूपमा भन्नुपर्छ मुलुकमा निर्वाचनको घोषणा भएको छ र त्यस अनुसारको तयारी पनि अहिले भइरहेको छ। निर्वाचन आयोगले निर्वाचन योजना सबै बनिसक्यो, अब कार्यान्वयनका लागि हामीले बजेटमा आएका छौं भनेर भनिरहेको छ। त्यो सम्बन्धमा अर्थ मन्त्रालयले अब त्यसलाई अध्ययन गरेर अगाडि बढ़ने कुरा पनि बाहिर आइरहँदा निर्वाचन खर्चको व्यवस्थापन चाहिँ कसरी हुन्छ?
निर्वाचन खर्चको स्रोत व्यवस्थापनको विषयमा मैले अघि हजुरलाई बताइसकेँ। हामी जुन यही बजेटभित्रै स्रोत व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोले हामी केही आयोजनाहरूलाई स्थगन गरेको हो र निर्वाचन आयोगले माग्ने खर्च जुन निर्वाचनलाई चाहिँ स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्नको लागि आवश्यक खर्च माग पनि भएको छ। त्यसमा हामी निर्वाचन आयोगसित निरन्तर संवादमा छौँ र आवश्यक बजेटको चाहिँ अर्थ मन्त्रालयले व्यवस्था गर्दछ।
पछिल्लो समय अर्थ मन्त्रालयले अर्थतन्त्र सुधारका लागि केही पहल कदमी लिएका विषयहरू पनि अहिले चर्चामा रहेका छन्। हालसालै 38 करदाता कार्यालय खारेज गरेर स्थानीय तहलाई त्यसको जिम्मेवारी, विगतमा करदाता कार्यालयले गरेको कामको जिम्मेवारी दिने विषयहरू पनि सार्वजनिक भएका छन्। टुक्रे योजना आयोजना कटौती गरेको विषयलाई त यहाँले उल्लेख नै गरिसक्नुभयो। अब विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने लगायतका नीतिहरू बन्ने कुराहरू पनि अहिले सत्तामा आएका छन्। हुन त विगतदेखि नै विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने सरकारको नीति नै रहेको देखिन्छ। यस्ता के सुधारका उपायहरू अहिले अर्थ मन्त्रालयले खास गरी अवलम्बन गरिरहेको छ त?
यस सन्दर्भमा एउटा अर्थ मन्त्रालय अन्तर्गतका संगठन संरचनाहरूलाई छरितो बनाउने, त्यसमा सुशासनलाई टेवा पुग्ने गरी संगठन र कर्मचारी दरबन्दीहरू मिलान गर्ने र खर्च मितव्ययितामा जोड़ दिने गरी हामी संगठनको पुनर्संरचना गरिसकेका छौँ। तत्काल त्यो ओएनएम स्वीकृति भएको छ। त्यसले 36 करदाता सेवा कार्यालय, एउटा मध्यम स्तरीय कार्यालय र एउटा आन्तरिक राजस्व कार्यालयलाई खारेज गरेको छ। यसरी खारेज गर्दाखेरि करिब 300 बढी दरबन्दीहरू घट्न जान्छन्। त्यो घट्दाखेरि नेपाल सरकारलाई वार्षिक 20-22 करोडको रुपियाँ बचत हुन्छ भन्ने हाम्रो अनुमान छ, प्रारम्भिक अनुमान। र यसले यी कार्यालयहरू खारेज हुँदाखेरि नागरिकमा पुग्न पर्ने सेवाहरूमा कुनै पनि प्रभाव पर्दैन। अहिले हामी कर र भन्सार प्रशासनलाई पूर्ण रूपमा चाहिँ डिजिटल प्रविधिमा लैसकेका छौँ। धेरै हाम्रा सेवाग्राहीहरूले अनलाइन मार्फत सेवाहरू प्राप्त गरिरहनु भएको छ र स्थायी लेखा नम्बर लिने सन्दर्भमा हामी 753 नगरपालिका स्थानीय तहहरूसँग चाहिँ समन्वय गरेर स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिने गरी चाहिँ हामी प्रक्रिया अगाडि बढाएका छौँ। त्यसकारण यसले खर्च मितव्ययिता र वित्तीय अनुशासन कायम गर्न अर्थ मन्त्रालयले अग्रणी भूमिका खेलेको छ। हामी अन्य मन्त्रालय र निकायहरूलाई पनि उदाहरण बनेर हामी अगाडि काम गरिरहेको अवस्था छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि अर्थ मन्त्रालयबाट भइरहेका प्रयास लगायतका विषयमा केन्द्रित भएर अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब विगतदेखिकै एउटा समस्या के रहेको छ भने अब अर्थतन्त्रका आन्तरिक सूचकहरूमा समस्या देखिन्छ, बाह्य सूचकहरू त ठिकैको अवस्थामा रहेका छन्। अब पूँजीगत खर्चको अवस्था विगतदेखि नै कमजोर देखिएको छ, राजस्व संकलन पनि लक्ष्यमा पुग्न सकिरहेको देखिँदैन, जुन हामीले बजेट मार्फत राजस्व संकलनको लक्ष्य लिने गरेका छौं। अब कर्जा प्रवाहमा पनि अपेक्षित सुधार हुन नसक्दाखेरि रोजगारीमा पनि वृद्धि हुन नसकेका कुराहरू रहेका छन्। अर्थतन्त्रमा विगतदेखि नै देखिएका यस्ता चुनौतीहरू चिर्नका लागि अर्थ मन्त्रालयले के कस्ता पहलहरू लिँदैछ, कस्ता योजनाहरू अगाडि बढाउँदैछ?
अघि अब हामी पूँजीगत खर्च वृद्धिको लागि चाहिँ हामीले अर्थ मन्त्रालयले आफैले खर्च गर्ने होइन, यसमा चाहिँ हाम्रा पूँजीगत खर्च गर्ने मन्त्रालय र त्यो सो मातहतका निकायहरू, त्यो पूँजीगत खर्चमा संलग्न हुने निजी क्षेत्र जुन निर्माण कम्पनीहरू लगायत को चाहिँ सहयोग र सहयोग खाँचो पर्दछ। यसमा अर्थ मन्त्रालयले समयमै बजेट का कार्यान्वयनका लागि चाहिँ मार्गनिर्देशन हामी गरिसकेका छौँ र ठुलो पूँजीगत खर्च गर्ने मन्त्रालयहरूसँग निरन्तर हामी संवादमा पनि रहेका छौँ। समयमै ठेक्का बन्दोबस्त गर्ने, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूलाई बजेट को अभाव हुन नदिने र ती आयोजनाहरूको निरन्तर अनुगमन गर्ने लगायतका कामहरू सँगसँगै बढ्नेछन् र यसरी पूँजीगत खर्चको क्रममा आउने समस्याहरू समाधान तत्काल समाधान गर्नको लागि अर्थ मन्त्रालय जति बेला पनि तत्पर छ। त्यसकारण अहिले जुन समस्याहरू देखिएका थिए पूँजीगत खर्चमा, यो वर्ष सुधार हुनेछ भन्ने अर्थ मन्त्रालयको अपेक्षा छ। त्यसै गरी अन्य ब्याङ्किङ क्षेत्रका समस्याहरू, पुँजी बजारका समस्याहरूप्रति पनि हामी निरन्तर राष्ट्र ब्याङ्क र पुँजी बजारका नियामक निकायहरूसँग निरन्तर संवादमा छौँ। अहिले नयाँ सरकार गठन भइसकेपछि पुँजीगत सुधारका लागि कार्यदल ले एउटा प्रतिवेदन पनि दिइसकेको छ र त्यो प्रतिवेदन सम्बन्धित निकायहरूलाई कार्यान्वयनको लागि अर्थ मन्त्रालयले पठाइसकेको छ र त्यसमा अर्थ मन्त्रालयले सहजीकरण पनि गरेको अवस्था छ। पुँजी बजार चलायमान अर्थतन्त्रलाई अलि गतिशील र क्रियाशील नबनाइकन आर्थिक लक्ष्यहरू परिसूचकहरू पूरा गर्न सकिँदैन भन्नेमा हामी संवेदनशील छौँ। सोही बमोजिम संस्थागत क्षमताहरू अभिवृद्धि गर्ने र चाहिँ उत्पादन क्षेत्र उद्योग क्षेत्रलाई चाहिँ कसरी प्रोत्साहन गर्न सकिन्छ जुन अहिले जेएनजी आन्दोलनबाट उत्पादन क्षेत्रमा र व्यावसायिक प्रतिष्ठानहरूमा परेको प्रभावलाई कसरी न्यूनीकरण गर्ने र कसरी व्यावसायिक पुनरुत्थान योजनालाई कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा हामी काम गरिरहेका छौँ। यसको नतिजा बिस्तारै देखिँदै जानेछ। जसरी राजनीतिक परिवर्तनको नतिजा आजको भोलि देखिन्छ, अर्थतन्त्रमा भएका सकारात्मक परिवर्तनहरूको नतिजा देखिन केही समय लाग्छ। अपेक्षा गरौँ भोलिका दिनमा हाम्रा यी अर्थतन्त्रका केही आन्तरिक सूचकमा भएका केही निराशाहरू क्रमशः चाहिँ सुधार हुँदै जानेछ।
चालू आर्थिक वर्षमा विभागीय मन्त्रालयहरूलाई जे जति बजेट विनियोजन गरिएको छ, कार्यक्रमहरूको निर्धारण भएको छ विभागीय मन्त्रालयहरूबाट, त्यो बजेट र योजना प्रभावित हुने अवस्था छ कि छैन, कुनै किसिमको समीक्षा भएको छ कि छैन? हुन त चालू आर्थिक वर्षको छ महिना बितिसकेपछि सरकारले खर्चको मध्यावधि समीक्षा गर्ने र केही लक्ष्यहरू संशोधन गर्नुपर्ने भए सोही अनुसार गर्ने परम्परा पनि रहेको छ। तथापि अहिले जुन परिस्थिति निर्माण भएर त्यो परिस्थिति निर्माण भइसकेपछि विभागीय मन्त्रालयले पाएको बजेट र घोषित कार्यक्रमहरू प्रभावित हुने हेरफेर हुने अवस्था छ कि छैन, यो विषयमा बताइदिनुहोस् न।
अहिले तत्काल मैले अघि पनि भने केही तयारी पूरा नभएका आयोजना तथा कार्यक्रमहरूमा गरिएको स्थगन बाहेक कुनै पनि कार्यक्रम र आयोजनाहरू अगाडि बढाउनलाई लाइन मिनिस्ट्रीहरूलाई कुनै पनि बाधा व्यवधान छैन। उहाँहरूले त्यस अनुसार बढाइरहनु भएको पनि छ। अझै हामी त यतिसम्म अर्थ मन्त्रालयले प्रतिबद्धता व्यक्त गरेको छ कि जुन महत्वपूर्ण आयोजनाहरू छन् जुन विनियोजन भएको रकम भन्दा पनि बढी रकमको आवश्यकता पर्छ भने अर्थ मन्त्रालयले त्यसलाई राष्ट्रिय महत्वका आयोजनाहरू समयमै कार्यान्वयन गर्नको लागि बजेट अभाव हुन दिँदैन। त्यसमा चाहिँ आवश्यकता अनुसार बजेट थप निकासा अथवा रकम अन्तरका प्रस्ताव गर्न सक्नुहुन्छ भनेर पनि हामी संवादमै छौँ। उहाँहरूसित छलफल भइराखेको छ। यसले पनि हाम्रा विकासका प्रतिफलहरू छिटै देखिने र पुँजीगत खर्च पनि पूर्ण रूपमा हुने अपेक्षा गर्न सकिन्छ।
संघबाट प्रदेश र स्थानीय तहमा जाने अनुदानको विषयमा केही हेरफेर हुन सक्छ कि सक्दैन, अथवा जुन परिस्थिति अहिले निर्माण भएको छ यो परिस्थितिलाई मध्यनजर गर्दाखेरि अब अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अन्तर्गत जे जसरी बजेट मार्फत हामीले स्थानीय तहलाई त्यसै गरी प्रदेशलाई अनुदान दिने गर्छौं, त्यसमा केही प्रभाव पर्ने देखिन्छ कि प्रभाव परिसकेको अवस्था छ?
अहिले तत्काललाई केही पनि प्रभाव छैन। हजुरले सोध्नुभयो, यसमा म अलिकति हाम्रा सातवटा प्रदेश र स्थानीय तहहरूलाई पनि क्लियर गर्न चाहन्छु। हामी अहिले भर्खरै एउटा परिपत्र गरेर पनि स्पष्ट पारेका छौँ। अहिलेको हाम्रो बजेट स्थगनले सङ्घ प्रदेश तथा स्थानीय तहको लागि वित्तीय हस्तान्तरण मार्फत गएका आयोजनाहरू सशर्त आयोजना समानीकरण लगायत समपूरकका आयोजनाहरूलाई कुनै पनि असर त्यसले पार्दैन, त्यो कार्यान्वयन गर्न कुनै पनि बाधा पर्दैन भनेर हामी स्पष्ट गरेर पठाइसकेका छौँ। अहिले स्थगन गरिएका सङ्घीय सरकारले कार्यान्वयन गर्ने आयोजनाहरू मात्रै हो, केही आयोजना मात्रै हो। त्यसले चाहिँ स्थानीय र प्रदेश तहको बजेट कार्यान्वयनमा कुनै पनि असर पर्दैन र प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरण मार्फत दिएका जुन बजेट छ, सङ्घ सरकारले प्रदान गरेको बजेटमा अहिले कुनै त्यस्तो परिवर्तन हुने अवस्था पनि छैन। उहाँहरू त्यो बजेट कार्यान्वयनमा अब अगाडि बढ्नु भएको छ र कतिपय कन्फ्युजनहरू हामीहरू क्लियर गरिसकेका पनि छौँ।
यहाँले अघि कुराकानीको क्रममा निजी क्षेत्रको कुरा पनि उठान गर्नुभएको थियो, अब खास गरी अब कर्जा प्रवाह हुन सकेको छैन, कर्जाको माग खास गरी निजी क्षेत्रबाट हुने हो र निजी क्षेत्रले कर्जा लिइसकेपछि लगानी गर्दा रोजगारीको सिर्जना पनि त्यही अवस्थाबाट हुने सरसर्ती हेर्दा देखिन्छ। अब निजी क्षेत्रको मनोबल अहिले खस्किएको छ भनेर विभिन्न टिप्पणीहरू आइरहेको सन्दर्भमा सरकारका तर्फबाट अर्थ मन्त्रालयका तर्फबाट अहिले निजी क्षेत्रको मनोबल कास्नका लागि के कस्ता कार्यक्रमहरू घोषणाहरू गरिएका छन्। अब निजी क्षेत्र व्यापारिक प्रतिष्ठानमा पनि ठूलो आगजनी भएको छ, तोडफोड भएको छ। यो अवस्थालाई मध्यनजर गर्दाखेरि अर्थ मन्त्रालयले गर्न सक्ने र गरिरहेका पहलहरू के छन् त?
यसमा चाहिँ सर्वप्रथम म जुन निजी क्षेत्र कर सहुलियतका कुराहरू हामी गरिरहेका छौँ, जुन आन्दोलनका क्रममा करदाताले आफ्नो कर विवरणहरू पेश गर्न सक्नु भएन त्यसको लागि हामी तत्कालै म्याद थपेर चाहिँ एक महिनाको म्याद उपलब्ध गराएका थियौँ। त्यसै गरी केही यो क्षति भएका प्रतिष्ठानहरूले भौतिक संरचना निर्माण गर्दा पुँजीगत प्रकृतिका वस्तुहरू आयातमा चाहिँ 50% भन्सार महसुल छुट दिने गरी अर्थ मन्त्रालयले निर्णय पनि गरिसकेको छ र त्यसले पनि यो त्यस्ता संरचनाहरू पुननिर्माण र अब आर्थिक गतिविधिहरू सञ्चालन गर्नलाई पक्कै राहत मिल्नेछ भन्ने हामीले अनुमान र विश्वास गरेका छौँ। त्यसै गरी अन्य राष्ट्र ब्याङ्कबाट सहुलियतपूर्ण कर्जा उद्योग व्यवसायीहरूलाई सहुलियतपूर्ण कर्जाको लागि पनि निरन्तर विभिन्न खालका निर्णयहरू भएका छन्। ती कर्जाहरूले पनि व्यवसायलाई अहिले यसै पनि ब्याङ्कको ऋणको ब्याज दर एकदम तल छ त्यसले पनि व्यवसायलाई पुनरुत्थान गर्न व्यावसायिक गतिविधिहरूलाई बढाउन सहयोग पुग्ने नै छ। साथसाथै अन्य आवश्यक अहिले जुन लस एन्ड ड्यामेजको हाम्रो पूर्ण प्रतिवेदन आउँछ त्यस पश्चात पनि हामी निजी क्षेत्रलाई कसरी यो क्षतिको रिकभरी छिटोमा छिटो गर्न सकिन्छ भन्नेमा अर्थ मन्त्रालय र नेपाल सरकार त्यसमा चाहिँ संवेदनशील छ। हामी त्यसै अनुसार पिडिएनको रिपोर्ट आइसकेपछि थप पुनरुत्थानका योजनाहरू पनि सार्वजनिक गर्नेछौँ।
वित्तीय व्यवस्थापनतर्फको कुरा गर्ने हो भने अब बजेट अनुसारको स्रोत व्यवस्थापन हुन्छ कि हुँदैन भन्ने विषय पनि एकातर्फ रहेको छ भने सार्वजनिक ऋणको भार पनि बढ़िरहेका विषयहरूमा टिप्पणी हुने गरेको छ। हुन त सार्वजनिक ऋण बढ़दैमा चिन्ता लिनुपर्ने अवस्था त रहँदैन, तर सार्वजनिक ऋणको आकार बढ़दै जानु तर प्रतिफल प्राप्त नहुँदा खेरि फेरि समस्या हुने हो कि भन्ने चर्चाहरू पनि अर्थतन्त्रमा चलि नै रहेका छन्। अब सार्वजनिक ऋणको भार व्यवस्थापन त्यसै गरी ऋण लिइसकेपछि त्यसको लगानीबाट आउने प्रतिफलका सन्दर्भमा केही नयाँ सोचका साथ अर्थ मन्त्रालय अगाडि बढ़िरहेको छ कि के छ?
होइन, सार्वजनिक ऋणको सन्दर्भमा अहिले सरकारले के प्रतिबद्धता व्यक्त गरेको छ भने जुन हामी छिटो प्रतिफल दिने र पुँजी निर्माण हुने सेक्टरमा मात्रै हामी त्यो सार्वजनिक ऋणहरूको उपयोग गर्छौँ भन्ने खालको हामी त्यही अनुसार सरकारले नीति अवलम्बन गरेको छ र सार्वजनिक ऋणले चाहिँ अब पुँजी निर्माण गर्ने हाम्रो व्यावसायिक वातावरण बनाउने रोजगारी सिर्जना गर्ने हाम्रा दिगो पूर्वाधारहरू निर्माण गर्ने सेक्टरमा त्यसको परिचालन हुनेछ। अहिले हजुरले भने जस्तै सार्वजनिक ऋणको अवस्था त्यति धेरै निराशाजनक होइन तर त्यसले कति पुँजी निर्माण गर्यो र नागरिक विकासमा चाहिँ कति प्रतिफल दिन सक्यो भन्ने विषय विश्लेषण हुन जरुरी छ। त्यसमा त्यसको उपयोगिता र वित्तीय सुशासन र आर्थिक अनुशासन दुवै विषयमा अहिले अर्थ मन्त्रालय जानकार छ, त्यसमा हामी त्यसै अनुसार त्यसको परिचालन र हुनेछ सार्वजनिक ऋणको।
एउटा विषय अब अर्थतन्त्रमा अपेक्षित सुधार नभए पनि सुस्त गतिमा सुधार हुँदै जाँदा पनि अब मुलुक मध्यमा आए अथवा विकासशील राष्ट्रमा सन् 2026 परिणत हुने विषय थियो। अब जुन घटना घट्न गयो, जुन प्रदर्शन आन्दोलन भयो, यसले अब हाम्रो त्यो राष्ट्रिय लक्ष्य अथवा जुन हाम्रो स्तरोन्नतिलाई केही प्रभाव पार्ने हो कि अथवा नहुने हो कि भन्ने एउटा आशंका पनि जन्मिएको छ। यो सवालमा केही अध्ययन अनुसन्धान भएको छ कि छैन कि अथवा हाम्रो एलडीसी जुन स्तर उन्नतिको विषय थियो यो के होला? अब
एलडीसी 2026 हामी एलडीसी गेरिफिकेसनमा जाने भनेर हामीले कमिटमेन्ट गरेको हो नेपालले र बीचमा हाम्रा केही विपत्तिहरू आए, केही कोभिड लगायत र अहिलेको जेएनजी आन्दोलन लगायतले चाहिँ केही हामीलाई त्यो त्यसमा जाँदाखेरि भोलि कुनै छिटै चाहिँ हामीले त्यसको रिकभरी प्लान गर्न सक्दैनौँ भन्ने खालका प्रश्नहरू सिर्जना भएका छन्। त्यसमा नेपाल सरकार निरन्तर छलफलमा भएको हुनाले यस विषयमा पनि छिटै एउटा निष्कर्षमा पुग्नेछौँ भन्ने जानकारी गराउँछु।
हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हजुरलाई पनि अर्थ मन्त्रालय र अहिले गरेका सुधार प्रयास आम नागरिकसम्म पुर्याउन जुन अवसर दिनुभयो त्यसको लागि धन्यवाद।
आजको अन्तर संवादमा हामीले मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि भएका प्रयास लगायतका विषयमा केन्द्रित भएर अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।